नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा तपाईंलाई स्वागत छ। म प्रवीण पोखरेल। आज 2079 साल असार महिनाको 25 गते शनिबार, आषाढ़ शुक्ल पक्ष दशमी तिथि, तदनुसार जुलाई 9 तारीक सन् 2022, नेपाल सम्वत 1142। एउटा राजनैतिक कार्यक्रममा भाषण गरिरहेका जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको गोली हानी हत्या भएको छ। आजका सबै पत्र पत्रिकाले प्राथमिकता दिँदै यो प्रसंगलाई खबर बनाएका छन्। यो सँगै अन्य प्रसंगहरू पनि आजका पत्र पत्रिकामा छन्। कार्यक्रमको शुरूमा हामीले यही प्रसंग लिएका छौं। जापानका पूर्व प्रधानमन्त्री आबेको हत्या शीर्षकमा नागरिकले अग्रपृष्ठमा छापेको छ। एक राजनीतिक कार्यक्रममा भाषण गरिरहेका जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको गोली हानी हत्या भएको छ। जापानको दक्षिणी शहर नारामा शुक्रबार 67 वर्षीय आबेमाथि दुईपटक गोली प्रहार भएको स्थानीय संचार माध्यमले जनाएका छन्। गोली लागेर ढलेपछि उहाँलाई तत्काल अस्पताल पुर्याइएको थियो। घटनास्थलमा खिचिएको फोटोमा रगत बगिरहेको देखिएको छ। सुरक्षा अधिकारीहरूले गोली हानेको आरोपमा एकजनालाई पक्राउ गरेको छ। जापानका प्रधानमन्त्री फुमियो किसिदाले आक्रमणलाई बर्बर र दुराशयपूर्ण रहेको प्रतिक्रिया दिनुभएको छ। नागरिक दैनिकले अग्रपृष्ठमा छापेको छ। यता राजधानी दैनिकले बन्दुक कानून कड़ा भएको जापानमा पूर्व प्रधानमन्त्रीको हत्या शीर्षक दिँदै मुख्य खबर बनाएको छ। बन्दुक सम्बन्धी कड़ा कानून प्राय विरलै राजनैतिक हिंसा हुने मुलुक, दोस्रो विश्वयुद्धपछि शान्तिवादी संविधान अंगालेको देश एसियाली मुलुक जापानलाई अन्तर्राष्ट्रिय रूपमा चिनाउने शब्द हुने, विभिन्न मुलुक हत्या हिंसाले ग्रस्त भइरहँदा जापानको अन्तर्राष्ट्रिय छवि भने सुरक्षित समाजका लागि उदाहरणीय नै मानिँदै आएको छ। तर शुक्रबार बिहान जापानमा जे घटना भयो यसले विश्वलाई नै अचम्ममा पारेको छ। जापानका पूर्व प्रधानमन्त्री 67 वर्षीय सिन्जो आबेको गोली प्रहारपछि भएको हत्याले विश्व नै स्तब्ध भएको छ। विभिन्न मुलुकका राष्ट्र प्रमुखले घटनाको कड़ा शब्दमा निन्दा गरेका छन्। जापानी संचार माध्यम एनएचकेका अनुसार आफू आबद्ध राजनैतिक दल लिबरल डेमोक्रेटिक पार्टीको कार्यक्रममा सहभागी भइरहेका बेला स्थानीय समय अनुसार बिहान 11 बजे उहाँमाथि एक व्यक्तिले गोली प्रहार गरेका थिए। गोली प्रहारको केही समयपछि उहाँको निधन भएको थियो। जापानमा आइतबार माथिल्लो सदनको निर्वाचन हुँदैछ। सोही निर्वाचनका लागि आफ्नो पार्टीको एक उम्मेद्वारको पक्षमा नारा शहरको सड़कमा भाषण गरिरहनुभएका आबेमाथि पछाडिबाट गोली हानिएको थियो। गोली उहाँको छाती र घाँटीमा लागेको थियो। गोली लागेपछि उहाँ त्यही ढलेर बेहोश हुनुभएको थियो। उहाँले लगाएको शर्टमा रगत देखिएको थियो। लगत्तै नारा मेडिकल युनिभर्सिटी लगिएका उहाँ त्यहाँ पुर्याउँदासम्म बोलिरहनु भएको थियो, तर मुख्य अंगहरूले काम गर्न छोड़िसकेको थियो। केही घण्टाको उपचार प्रयासपछि चिकित्सकले उहाँलाई मृत घोषणा गरेका थिए। राजधानी दैनिकले अग्रपृष्ठमा छापेको छ। यता कान्तिपुरले पनि यही प्रसंगलाई प्राथमिकता दिँदै मुख्य खबरका रूपमा छापेको छ। आबेनोमिक्सका प्रवर्तकको हत्या शीर्षकमा कार्यकाल एक वर्ष बाँकी थियो, लोकप्रियता उकालोमै थियो, पार्टीभित्र पकड़ जबरजस्त थियो, उमेर पनि 65 मात्रै, तर पनि 28 अगस्त 2020 सिन्जो आबेले अचानक प्रधानमन्त्री पदबाट राजीनामा दिनुभयो। स्वास्थ्य प्रतिकूल भएकाले पदमा बस्न नहुने भन्दै कार्यकारी पदबाट अलग हुनुभएको दुई वर्षपछि पनि उहाँ पार्टीका लागि प्रचारमा सक्रिय हुनुहुन्थ्यो। यही क्रममा शुक्रबार बिहान चुनावी सभालाई सम्बोधन गरिरहनुभएकै बेला एक बन्दुकधारीले गोली हानेपछि आबेको मृत्यु भएको हो। जापानको माथिल्लो सदनका लागि आइतबार निर्वाचन हुँदैछ। लिबरल डेमोक्रेटिक पार्टीलाई मत माग्न उहाँ शुक्रबार नारा शहरमा हुनुहुन्थ्यो। यही नै उहाँको मात्र होइन व्यक्तिगत जीवनको पनि अन्तिम क्षण बन्न पुग्यो। जापानी जलसेनामा काम गरेका व्यक्तिले घरमै बनाएको बन्दुकबाट चलाएको गोली लागेपछि आबेको मृत्यु भएको हो। दोस्रो विश्वयुद्धपछि जापानमा सबैभन्दा लामो समय सरकारको नेतृत्व गर्ने आबे नै हुनुहुन्छ। कुल 9 वर्ष प्रधानमन्त्री रहनुभएका उहाँ पारिवारिक पृष्ठभूमिले नै राजनीतिमा जोड़िनु भएको थियो। आबेका हजुरबुवा नोबुसुके किसिका प्रधानमन्त्री तथा बुबा सिन्तारो विदेश मन्त्री हुनुहुन्थ्यो। सन् 1954 जन्मनुभएका आबे सन् 1993 पहिलो पटक सांसद बन्नुभएको थियो। सन् 2005 प्रधानमन्त्री जुनिचिरो कोइजुमीको मन्त्री परिषदका सदस्य बन्नुभएको थियो। अर्को वर्ष 51 वर्षको उमेरमा उहाँ प्रधानमन्त्री नै बन्नुभयो। त्यति बेला उहाँ दोस्रो विश्वयुद्धपछि सरकारको नेतृत्व गर्ने सबैभन्दा कम उमेरका नेता हुनुहुन्थ्यो। तर सरकार प्रमुखका रूपमा उहाँको पहिलो कार्यकाल सुखद रहन भने सकेन। एकपछि अर्को राजनैतिक विवादमा मुछिएपछि उहाँको दलले माथिल्लो सदनमा भारी मात्रामा शक्ति गुमाएको थियो। स्वास्थ्यमा समेत खराबी आएपछि सन् 2007 सेप्टेम्बरमा उहाँले पदत्याग गर्नुभएको थियो। स्वास्थ्यमा सुधारसँगै राजनीतिमा सक्रिय हुनुभएका आवे सन् 2012मा पुनः सरकारको नेतृत्वमा पुग्नु भएको थियो। त्यस्तै सन् 2014 र सन् 2017मा पनि उहाँ प्रधानमन्त्री चुनिनुभयो। यसबीचमा राजनीतिक लोकप्रियताको उतार चढ़ाव देखे भोगेका उहाँलाई पार्टी पंक्तिबाट बलियो साथ मिलेको थियो। पार्टीभित्र पकड़ बलियो बन्दै गएकाले उहाँलाई सरकारको नेतृत्व छोड्नुपर्ने चुनौती थिएन। बरू पार्टीले विधान परिवर्तन गर्दै तेस्रो पटक पनि प्रमुख भूमिकामा रहन बाटो खोलिदिएको थियो। तर उहाँले दुई वर्ष अघि प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएको थियो। आवे किशोर अवस्थामा नै कोलाइटिस नामक रोगबाट पीड़ित हुनुहुन्थ्यो। दुवै पटक प्रधानमन्त्री पदबाट राजीनामा दिनुको मुख्य कारण पनि त्यही थियो। यो ठूलो आन्द्रामा जलन हुने र सानसानो फोका बन्ने एक स्वास्थ्य अवस्था हो। यसले पाचन प्रणालीलाई पनि प्रभावित गर्छ। खास गरी आक्रमक रक्षा र विदेश नीतिका कारण आवे पटक पटक विवादमा पर्नुभयो। उहाँको राष्ट्रवादी विचारले अमेरिका र भारतसँगको निकटता र चीनसँग तनाव बढ़ाएको थियो। दोस्रो विश्वयुद्धपछि जापान सैनिक गठबन्धनमा सहभागी नहुने नीतिमा थियो। तर सन् 2015मा आवेले सहयोगी मुलुकको रक्षा लागि समेत जापानी सेना तैनात गर्न सक्ने नीति अघि सार्नुभयो। छिमेकी मुलुकबाट मात्र होइन जापानभित्रै पनि यसको आलोचना भएको थियो। विरोधका बीच पनि आवेले सैनिकरण सम्बन्धी विधेयक जापानी संसदबाट पारित गराई छाड्नुभयो। उहाँले परमाणु हतियार प्रयोग सम्बन्धमा सक्रिय बहस थाल्नुपर्ने समेत बताउनु भएको थियो। त्यस्तै साउथ चाइना सीमा चीनको आक्रमकता रोक्न भन्दै अमेरिका भारत अस्ट्रेलिया र जापान मिलेर गठन गरिएको क्वाडलाई फेरि सक्रिय बनाउन आवेले पनि अग्रसरता लिनुभएको थियो। समग्रमा आवेको सबैभन्दा ठूलो इच्छाशक्ति दोस्रो विश्वयुद्ध बखतको जापानको सैन्य प्रभावलाई पुनस्थापित गर्नु थियो। तर यसमा उहाँ सफल हुन भने सक्नु भएन। यो मुद्दा अझै जापानी जनता र जनप्रतिनिधिमाझ विभाजनको घोतकका रूपमा कायम छ। माग र मूल्य बढ़ाएर घरेलु अर्थतन्त्रलाई प्रवर्धन गर्ने अर्थनीतिमा आवे सफल हुनुहुन्थ्यो। त्यस्तै दोस्रो विश्वयुद्धपछि जापानले गुमाएको सैन्य विरासत फिर्ता गराउन रणनीतिक गठबन्धन र परमाणु हतियारको पक्षमा वकालत गर्दै उहाँले आक्रामक राष्ट्रवादी नेताको छवि पनि बनाउनु भएको थियो। कान्तिपुरले अग्रपृष्ठमा छापेको छ। जापानी पूर्व प्रधानमन्त्री आवेको यो प्रसंगपछि अब पत्रपत्रिकामा छापिएका अन्य प्रसंगहरू। गुट उपगुटको दुष्चक्रमा कांग्रेस, पुराना भत्कँदै नयाँ झाँगिँदै, यो नागरिक दैनिकले अग्रपृष्ठमा छापेको खबरको शीर्षक हो यो। हामी भागभण्डाको राजनीति, गुटबन्दीको राजनीतिमा लाग्दैनौं, काम गर्दै जान्छौं। राम्रो काम गर्दै गए पक्कै पनि उहाँहरूलाई सोच्न बाध्य बनाउँछौ। नेपाली कंग्रेसका नेता शेखर कोइरालाले मक्सिर 29 गते 14 महाधिवेशनमा सहभागी हुन आएका प्रतिनिधिलाई आयोजना गरिएको धन्यवाद कार्यक्रममा व्यक्त गरेको धारणा हो यो। सभापतिमा पराजयपछि आयोजना गरिएको धन्यवाद कार्यक्रममा नेता शेखरले नेतृत्वका लागि भएको प्रतिस्पर्धा आन्तरिक लोकतन्त्र भएको जनाउँदै आफूमा कुनै कुण्ठा नभएको धारणा राख्नु भएको थियो। महाधिवेशनपछि निरन्तर निकटहरूको बैठक गर्दै आउनुभएका शेखर पक्षले असार 16 र 17 गते काठमाडौँमा भेला गरेर सभापति शेरबहादुर देउवा एकलौटी ढंगले अघि बढ़ेको ठहर गरेको छ। पार्टीभित्र 40% मत ल्याउने पक्षलाई व्यवस्था गरिएको भन्दै शेखर पक्षले निर्णय प्रक्रियादेखि सबै विषयमा सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड़ दिएको छ। पार्टीको विधि विधान अनुसार सभापति देउवा अघि बढ़न नसकेको र उहाँले 40% महाधिवेशन प्रतिनिधिको भावनालाई न्याय गर्न नसकेको भन्दै पार्टीभित्र रचनात्मक विद्रोह गर्ने उद्घोष भन्दै कोइराला पक्षले गरेको छ। कोइराला पक्षको यो निष्कर्षसँगै कांग्रेसभित्रको गुट राजनीति थप सशक्त हुने देखिएको छ भन्दै नागरिक दैनिकले अगाडि लेखेको छ। कोइराला पक्षले पार्टीका सबै निकायमा भाग खोज्ने र लिने निष्कर्ष निकाल्दै उपसभापति र महामन्त्रीका प्रत्याशी चन्द्र भण्डारी र मिनेन्द्र रिजाललाई सभापति देउवाले केन्द्रीय सदस्यमा मनोनित नगरेकोमा पनि असन्तुष्टि जनाएको छ। गुट उपगुटको दुष्चक्रमा कंग्रेस, पुराना भत्कँदै नयाँ झाँगिँदै, नागरिकले छापेको छ। शुरू भयो सिमेन्ट निर्यात, गोर्खापत्रको मुख्य खबरको शीर्षक हो यो। नेपालबाट पहिलो पटक सिमेन्ट निर्यात भएको छ। पश्चिम नवलपरासीको सुनवल सातमा रहेको पाल्पा सिमेन्ट इण्डस्ट्रीजले आफ्नो उत्पादन तानसेन सिमेन्ट शुक्रबार पहिलो पटक भारत निर्यात गरेको हो। यससँगै देशभरका 5 दर्जन भन्दा बढ़ी सिमेन्ट उद्योगलाई आफ्नो उत्पादन निर्यात गर्ने ढोका पनि खुल्ला भएको छ। शुक्रबार आयोजित कार्यक्रमका बीच पाल्पा सिमेन्टले करिब 3,000 बोरा सिमेन्ट बोकेका ट्रक भारततर्फ पठाएको हो। स्थापनाको 4 वर्षमै सिमेन्ट निर्यात गर्ने अवस्थामा पुगेको उद्योगका जनसम्पर्क प्रबन्धक जीवन निरौलाले जानकारी दिनुभएको छ। वर्षौंदेखि निजी क्षेत्रले सिमेन्ट निर्यातको वातावरण तयार गर्न आग्रह गर्दै आएकोमा आगामी आर्थिक वर्ष 2079-80 को बजेटले त्यसलाई सम्बोधन गरेको थियो, जसका कारण नेपालबाट सिमेन्ट निर्यात सम्भव भएको छ। बजेटले निर्यातको प्रचुर सम्भावना भएका वस्तुमध्ये सिमेन्टलाई समेत समावेश गरी निर्यातमा 8% अनुदानको व्यवस्था गरेको थियो। त्यस्तै वार्षिक 10 करोड़ रूपियाँ भन्दा बढ़ी विद्युत खपत गर्ने उद्योगलाई विद्युत महसूलमा 15% छूट दिने व्यवस्था बजेटले गरेको छ, जसको प्रत्यक्ष फाइदा अत्याधिक विद्युत खपत गर्ने सिमेन्ट उद्योगलाई हुनेछ। यसबाहेक सिमेन्टको खानीसम्म पहुँच मार्ग र विद्युत लाइनको निर्माणको सुविधा पनि सरकारले दिँदै आएको छ। बजेटले निर्यातमा दिएको अनुदानकै कारण निर्यातको सम्भावना बढ़ेको नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुवराज थापाले बताउनु भएको छ। गोर्खापत्रले मुख्य खबर बनाएको छ। रेडियो नेपालबाट दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।
सामाजिक सुरक्षा कोषमा सहभागी बनाऊ, सुरक्षित एवं सुखद जीवन यापन गरौं।
नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सरर चल्ने वाइफाई, खर्र जाने बल्का SMS, हुर हुर चल्ने 4G इन्टरनेट, सललर जोडिने ती CUG नेटवर्क, अनि आहा कति रमाइलो NTTV। बाँकी त सब मनको कुरा न हो। नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापन र सन्देशपछि कार्यक्रममा फेरि पनि स्वागत छ। अब पत्र पत्रिकामा छापिएका अन्य बाँकी प्रसंगहरू। प्रतिनिधि सभाको कानून न्याय तथा मानवाधिकार समितिले बलात्कार मुद्दामा जाहेरी दिने प्रचलित कानूनले तोकेको हदम्याद परिवर्तनमा सहमति गरेको छ। हामीले यो खबर गोर्खापत्रबाट लिएका छौं। यौन हिंसा विरूद्धको केही नेपाल ऐन संशोधन विधेयकको दफावार छलफलमा समितिले हदम्याद हेरफेरमा सहमति गरेको छ। समितिले अपराध संहिताको दफा 229 को हदम्याद सम्बन्धी व्यवस्थामा संशोधन गरेको हो। समितिले नाबालिका बलात्कार कसुरमा बालिक भएको 3 वर्षसम्म र अन्य कसुरमा हदम्याद 2 वर्ष कायम हुने गरी सहमति गरेको छ। समिति सभापति कृष्णभक्त पोखरेलले हदम्यादको व्यवस्था पुनरावलोकनका लागि समितिमा सहमति भएको बताउनु भयो। उहाँले भन्नुभयो समितिमा हदम्याद बढ़ाउने सहमति भएको छ। समितिले तयार पारेको प्रतिवेदन अब प्रतिनिधि सभामा पेश हुनेछ। अहिले बलात्कार कसुरमा नाबालिग विरूद्धको कसुरको हकमा बालिक भएपछि 1 वर्षको समय दिएको छ। समितिको सहमति अनुसार अब बालिक भएपछिको 3 वर्षसम्म उजुरीको हदम्याद कायम हुनेछ। अपाङ्गता भएका ज्येष्ठ नागरिक लगायतमाथि हुने कसुरमा पनि 3 वर्ष नै हदम्याद हुनेछ। बालबालिका सम्बन्धी ऐनमा भने बालिक भएको 1 वर्षसम्म हदम्याद हुने व्यवस्था छ। साथै 18 वर्षभन्दा माथिको उमेर समूहको बलात्कार को हदम्याद पनि बढ़ाउन सहमति भएको छ। बलात्कार मुद्दामा हदम्याद बढ़ाउन सहमति गोर्खापत्रले छापेको छ। ढिलो न्याय दिनु नदिनु समान हो, यही उक्तिलाई आत्मसात गर्दै सर्वोच्च अदालतले पुराना मुद्दाको चाप घटाउन रणनीतिक कार्ययोजना अगाडि बढ़ाएको छ। यो खबर अन्नपूर्ण पोस्टमा छ। विचाराधीन 5 वर्ष पुराना मुद्दा निरूपण गर्न छुट्टै इजलास डेडिकेटेड बेन्च गठन गर्ने भएको छ। सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले पुरानो मुद्दाको शीघ्र फर्स्योट गर्ने कार्ययोजना साउनदेखि कार्यान्वयन गरिने जानकारी दिनुभयो। यसको कार्यान्वयनका लागि सर्वोच्चमा 4 वटा इजलासबाट पुराना मुद्दा सुनवाई हुनेछन्। सोही अनुरूप न्यायाधीशहरूको बेन्च गठन गरिने उहाँले बताउनु भएको छ। सर्वोच्चमा डेडिकेटेड बेन्च अन्नपूर्ण पोस्टले छापेको छ। यसैबीच उच्च अदालतकी न्यायाधीश रेणुका शाहलाई योग्यता नपुगेको भन्दै न्याय परिषदले नियुक्तिको 3 वर्षपछि पदबाट बर्खास्त गरेको छ। यो खबर पनि आजका पत्र पत्रिकाले छापेका छन्। उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा तीन वर्षभन्दा बढ़ी समयदेखि मुद्दा छिनुफानो गर्दै आएकी शाहलाई शुक्रबार बसेको न्याय परिषद बैठकले बर्खास्तीको निर्णय गरेको हो। न्यायाधीश शाहले शुक्रबार पनि सवारी ज्यान र सवारी अंगभंग मुद्दामा जिल्ला अदालतको फैसला केही उल्टाउँदै फैसला गरेकी छन्। न्याय परिषद बैठकले 2075 चैत 19 उच्च अदालतमा नियुक्तिको सिफारिश गरेको थियो। शाहलाई प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा हाल निलम्बनमा रहनुभएकाको अध्यक्षतामा बसेको न्याय परिषद बैठकले नियुक्तिको सिफारिश गरेको थियो। कायम मुकायम प्रधान न्यायाधीश दीपक कुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले उहाँलाई बर्खास्त गरेको हो। शाह पूर्व प्रधान न्यायाधीश रामकुमार प्रसाद शाहकी छोरी हुन्। उनी विरूद्ध योग्यतामा प्रश्न उठाउँदै उजुरी परेको र अध्ययन गर्दा शाहको वकालत गरेको समय 10 वर्ष नपुगेका कारण बर्खास्त गर्ने निर्णय गरेको परिषदका प्रवक्ता मानबहादुर कार्कीले बताउनुभयो। आजका पत्र पत्रिकाले छापेका छन्। सरकारले ग्यास सिलिण्डरमा अल्पकालीन र दीर्घकालीन सहित 3 विकल्प सिफारिश गरेको छ। यो खबर कान्तिपुरमा छ। ग्यासबाट आयल निगमको मासिक घाटा 2 अर्ब भन्दा बढ़ी भएपछि गुणस्तर तथा नापतोल विभागका महानिर्देशक दीनानाथ मिश्रको संयोजकत्वमा गठित उपसमितिले यस्तो सिफारिश गरेको हो। पहिलो विकल्प एलपी ग्यास उद्योगको सो घोषणा रहेको निगमका एलपीजी तथा एभिएशन विभाग निर्देशक नेत्रप्रसाद काफ्लेले जानकारी दिनुभयो। उद्योगीहरूले उत्पादनको सीमित प्रतिशत परल मूल्यमा बिक्री गर्ने घोषणा गर्न लगाउने सूचना प्रकाशन गर्ने पनि बताइएको छ। सीमित प्रतिशत व्यावसायिक प्रयोजन का लागि तोकेर उत्पादन गर्न दिने र परल मूल्यमा कुन कुन उद्योग तयार छन् त्यसको जिम्मा पनि एलपी ग्यास उद्योग संघलाई नै जिम्मा दिने सिफारिश गरेका छौं। उपसमिति सदस्य समेत रहनुभएका काफ्लेले भन्नुभयो, पहिलो विकल्प अनुसार उद्योगीहरूले सो घोषणा नगरे दोस्रो विकल्प 15% अनिवार्य व्यावसायिक रूपमा उत्पादन र बिक्री गर्न लगाउने हो। पहिलो र दोस्रो विकल्प अनुसार उद्योगीहरूले व्यावसायिक प्रयोजनका लागि बिक्री गर्ने सिलिण्डरको आकार फरक हुँदैन, ग्यास सिलिण्डरको रंग भने फरक हुनेछ। ठूलो परिमाणको ग्यास सिलिण्डर बनाउन सोही अनुसार खर्च हुन्छ, उद्योगीहरूले धान्न सक्दैनन्, काफ्लेले भन्नुभयो। त्यसैले तत्कालका लागि नीलो सिलिण्डरलाई व्यावसायिक प्रयोजनको बनाउने र त्यसमा स्टिकर नै टाँसेर व्यावसायिक क्षेत्रमा बिक्री गर्न सिफारिश गरिएको छ। एक दशक अघि पनि सरकारले उपभोक्ता कार्ड र 2 रंगका सिलिण्डर कार्यान्वयन योजना बनाएको थियो। त्यसका लागि ग्यास कार्ड छपाई भइसके पनि कार्यान्वयन भने भएन। ग्यासमा 3 विकल्प सिफारिश कान्तिपुरले छापेको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा गिरावट आएको छ। एक महिनाको अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल 24 अमेरिकी डलरले घटेको छ। प्रशोधित तेलको मूल्य पनि घटेको छ। पेट्रोलमा प्रति ब्यारेल 10 अमेरिकी डलरले घटेको छ भने डिजेलमा 15 डलरले घटेको नेपाल आयल निगमका प्रवक्ता विनीतमणि उपाध्यायले जानकारी दिनुभयो। तर तत्कालको अवस्थाले नेपालमा प्रभाव पार्छ पार्दैन यसै भन्न नसकिने उहाँले बताउनुभयो। निगमका अनुसार कच्चा तेलको मूल्य प्रति ब्यारेल 124 डलरबाट घटेर 100 डलरको हारिमा आइपुगेको छ। अमेरिकी डलर महँगिएपछि तेलको मूल्य घटेको हो। प्रवक्ता उपाध्यायले भन्नुभयो, कच्चा तेल र प्रशोधित तेलको मूल्य घटेको छ, सोही अनुपातमा घटिरह्यो भने नेपालमा पनि राहत हुने विश्वास लिएका छौं, आशावादी छौं। अन्तर्राष्ट्रिय बजारमा घटिरहेको कच्चा तेलको मूल्य सकारात्मक संकेत भएको निगमले जनाएको छ। 15 दिनसम्म निरन्तर गिरावट भइरहे निगमले खरिद गर्ने प्रशोधित तेलको मूल्य पनि घट्नेछ। अन्तर्राष्ट्रिय बजारमा घट्न थाले तेलको मूल्य गोर्खापत्रले छापेको छ। हाल सञ्चालनमा रहेका 4 वटा औद्योगिक क्षेत्र मध्ये 39.9% उद्योगले मात्र उत्पादन क्षमताको पूर्ण उपयोग गरेको पाइएको छ। यो खबर राजधानी दैनिकले छापेको छ। केन्द्रीय तथ्याङ्क विभागले हिजो सार्वजनिक गरेको राष्ट्रिय औद्योगिक गणना 2076 अनुसार सो अवधिमा औद्योगिक क्षेत्रका 4 औद्योगिक प्रतिष्ठान मध्ये 39.94% मात्र उत्पादन क्षमताको पूर्ण उपयोग गरेका छन्। अझै 60.1% उद्योग विविध कारण समस्याग्रस्त अवस्थामा छन्। पूर्ण उत्पादन क्षमताका उद्योग 40% मात्रै राजधानीले छापेको छ। यता गोर्खापत्रले मुलुकभर 60,000 उद्योग 5 लाखलाई रोजगारी शीर्षक दिँदै राष्ट्रिय औद्योगिक सर्वेक्षणको प्रसंग छापेको छ। साना र ठूला 60,000 उद्योगमा झण्डै 5 लाखजनाले रोजगारी पाएका छन्। केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको राष्ट्रिय औद्योगिक सर्वेक्षण 2076 अनुसार मुलुकभर साना तथा ठूला गरी 60,185 उद्योग रहेका छन् भने ती उद्योगमा 491,227 जनाले रोजगारी पाएका छन्। विभागले ती उद्योग अन्तर्गत खानी तथा उत्खनन, औद्योगिक उत्पादन, विद्युत, ग्यास, बाफ तथा वातावरण अनुकूलित सेवा, पानीको आपूर्ति, ढल निकास, फोहोर व्यवस्थापन क्षेत्रमा अध्ययन गरेको थियो। ती चारवटै औद्योगिक प्रतिष्ठानले 8,46,66 करोड़ रूपियाँ बराबरको लगानी गरी करिब 12,17 करोड़ रूपियाँ बराबरको वस्तु तथा सेवा उत्पादन गरेको विभागको तथ्याङ्कले देखाएको छ, गोर्खापत्रले छापेको छ। शैक्षिक गुणस्तर खस्किरहेको त्रिभुवन विश्वविद्यालयले बैठक भत्ता भने 150% वृद्धि गरेको छ। यो खबर नागरिक दैनिकमा छ। शुक्रबार विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको त्रिवी सभाले विश्वविद्यालयको सार्वजनिक खरिद ऐन 2063 तथा सार्वजनिक नियमावली 2064 संशोधन गरी बैठक भत्ता 150% वृद्धि गरेको हो। सभाले त्रिवी आर्थिक व्यवस्थापन तथा खरिद सम्बन्धी नियम 2050 सार्वजनिक खरिद ऐन 2063 सार्वजनिक खरिद नियमावली 2064 को प्रावधान अनुसार हुने गरी संशोधन गरी त्रिवी सभाका सभासदलाई दिँदै आइरहेको बैठक भत्ता 1,600 रूपियाँबाट बढ़ाएर 4,000 रूपियाँ पुर्याएको छ। विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्न पनि प्रधानमन्त्री शेरबहादुर देवालले सो अवसरमा निर्देशन दिनुभएको छ। शैक्षिक स्तर खस्कँदै गएको त्रिवीको बैठक भत्ता बढ़ेको प्रसंग नागरिक दैनिकमा छ। पत्र पत्रिकामा छापिएका यिनै सामग्रीहरूसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। अब यसपछि अन्तरसंवाद कार्यक्रम सुन्न सक्नुहुनेछ। प्राविधिक साथी सुरेन्द्र पौडेलसँगै म प्रवीण पोखरेल विदा हुन्छु। नमस्कार।